यो रेडियो नेपाल हो। अब श्रेया नेपालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। सीट बाँडफाँड टुंगो लगाउन हिजो पनि शीर्ष नेताहरूसहित सत्ता गठबन्धन कार्यदलमा छलफल। आजदेखि प्रदेश निर्वाचन क्षेत्रका विषयमा छलफल हुने। स्वास्थ्य क्षेत्रको सुधार माग गर्दै अनसन बस्नुभएका डाक्टर गोविन्द केसी र सरकारबीच 10 बुँदे सहमति। देशभरका अस्पतालमा दरबन्दी अनुसार डाक्टर व्यवस्था गर्ने, चिकित्सा शिक्षालाई गैर नाफामूलक बनाउने लगायतका लागि सरकारले प्रक्रिया अघि बढ़ाउने। चाड़पर्व नजिकिएसँगै बढ़ने सवारी दुर्घटना न्यूनीकरण गर्न टाइम कार्ड लागू गर्ने सरकारको निर्णय। भारतमा रोजगारी गर्न गएकाहरू दशैं नजिकिएसँगै घर फर्कन थाले। र युक्रेन युद्धका क्रममा परमाणु क्षेप्यास्त्र प्रयोग गर्न सकिने रूसी राष्ट्रपतिको भनाईलाई गम्भीरतापूर्वक लिनुपर्नेमा युरोपेली संघको जोड़।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। सत्ता गठबन्धन दलबीच सीट बाँडफाँडको टुंगो लगाउन शीर्ष नेताहरूसहित कार्यदलको बैठक हिजो पनि बसेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा गठबन्धन दलहरूबीच आगामी चुनावका लागि सीट बाँडफाँडसँगै निर्वाचन क्षेत्रको टुंगो लगाउने गरी छलफल भएको बताइएको छ। बैठकमा प्रतिनिधि सभा निर्वाचन क्षेत्रका बारेमा गठबन्धन दलहरू सहमति नजिक पुगिसकेको र प्रदेश सभा निर्वाचन क्षेत्रको पनि टुंगो लगाउने गरी सहमतिको प्रयास भएको र आजदेखि प्रदेश निर्वाचन क्षेत्रका बारेमा छलफल हुने गठबन्धन कार्यदलका सचिव केशवराज जोशीले रेडियो नेपाललाई जानकारी दिनुभयो। सत्तारूढ़ गठबन्धन दलहरूबीच सीट बाँडफाँड र निर्वाचन क्षेत्रको टुंगो लगाउन कार्यदलको समेत सहभागितामा शीर्ष नेताहरूको बैठक निरन्तर बस्दै आएको छ। स्वास्थ्य क्षेत्रको सुधारको माग गर्दै आन्दोलनरत प्राध्यापक डाक्टर गोविन्द केसी र सरकारबीच 10 बुँदे सहमति भएको छ। सरकारद्वारा गठित वार्ता टोलीका संयोजक एवं प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव डाक्टर गणेश प्रसाद पाण्डे र प्राध्यापक डाक्टर केसीबीच 10 बुँदे सहमति पत्रमा हस्ताक्षर हिजो साँझ भएको हो। सहमति अनुसार प्राध्यापक डाक्टर केसीले अनसन अन्त्य गर्नुभएको छ। उहाँले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका कुरुवा कैलालीका सरिता चौधरीको हातबाट जुस पिएर अनसन तोड्नुभयो। सहमति अनुसार स्वास्थ्य क्षेत्र सुधारका लागि देशभरका सरकारी अस्पतालमा कम्तीमा हाल संचालनमा रहेका सैया संख्या अनुसार दरबन्दी कायम गर्ने, कैलालीको गेटास्थित मेडिकल कलेजलाई तत्काल संचालन गर्ने, सुशासन व्यवस्थापन तथा संचालन ऐन 2064 दफा 18 स्वार्थ बाँझिएका निर्णय गर्न नहुने व्यवस्था रहेको र अब उपरान्त नियुक्ति वा मनोनयन हुने व्यक्तिको स्वार्थको द्वन्दका लागि गाह्रो नहुने कानूनी व्यवस्था थप गर्न संशोधन सम्बन्धी मस्यौदा तयारी गरी सरकारले आगामी संसदको अधिवेशनमा पेश गर्नुपर्नेछ। प्रतिष्ठान र विश्वविद्यालयका पदाधिकारी नियुक्तिको लागि मापदण्ड बनाई पारदर्शी ढंगले गर्ने राष्ट्रिय चिकित्सा शिक्षा ऐनको दफा 47 बमोजिम चिकित्सा सम्बन्धी शिक्षण संस्थालाई क्रमशः गैर नाफामूलक र सेवामूलक संस्थामा रूपान्तरण गर्ने सम्बन्धमा आवश्यक विषयमा ठोस राय सहितको प्रतिवेदन पेश गर्न चिकित्सा शिक्षा आयोगलाई लेखी पठाउने सहमति भएको छ। चिकित्सा शिक्षा आयोगको संगठन तथा व्यवस्थापन सर्वेक्षणको काम भइरहेकाले शीघ्र स्वीकृतिको प्रक्रिया अगाडि बढ़ाउने र निशुल्क स्नातकोत्तर कार्यक्रमका लागि आवश्यक बजेट आगामी आर्थिक वर्षदेखि आयोगका नाममा विनियोजन गर्ने, जलवायु संकटका कारण उत्पन्न हुने जटिलता न्यूनीकरणका लागि तत्काल पेट्रोलियम पदार्थको खपत कम गर्न तथा दीर्घकालीन नेपाललाई निर्धारित लक्ष्य बमोजिम जीरो नेट कार्बन देश बनाउनका लागि स्वच्छ ऊर्जामा आधारित प्रविधिलाई प्रोत्साहन र प्रवर्धन गर्न आवश्यक नीतिगत तथा कानूनी प्रबन्ध गर्ने सहमति भएको उल्लेख गरिएको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी शक्ति विभाजित हुँदा नेपाल र नेपाली जनतालाई धोका भएको र अब समाजवादका लागि एउटा नयाँ खालको संघर्षको आवश्यकता भएको बताउनु भएको छ। नेपाल समाजवादी पार्टीले काठमाण्डुमा हिजो आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले डाक्टर बाबुराम भट्टराई र आफू मिल्दा नेपालमा युगान्तकारी जनयुद्ध सफल भएकाले अब समाजवादका लागि पनि आफूहरू मिल्नै पर्ने निष्कर्षमा पुगेको बताउनुभयो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकता विधेयकको नाममा राष्ट्रपतिको विरोध गर्नु ठिक नभएको बताउनु भएको छ। धनुषाको विदेह नगरपालिकामा हिजो आयोजित कार्यक्रममा अध्यक्ष ओलीले राष्ट्रपतिले दिनुभएको सुझावलाई व्यवस्था गरेर सरकारले संस्थाको अपमान हुने गरी विधेयक पारित गरेकाले राष्ट्रपतिले प्रमाणीकरण नगर्नु भएको बताउनुभयो। उहाँले नेपालको विकासमा एमाले विगतमा लिएको नीतिका कारणले जनकपुर जयनगर रेल आधुनिक प्रविधिमा चालन भएको दावी गर्नुभयो। अध्यक्ष ओलीले एमालेलाई मधेस विरोधी पार्टी भनेर प्रचार गरिए पनि त्यो झूठो साबित भएको बताउनुभयो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भूषालले आगामी मंगसिर 4 गते हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनलाई स्वच्छ निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। हिजो भक्तपुरमा आयोजित कार्यक्रममा मन्त्री भूषालले संविधान असफल बनाउने र मुलुकमा पञ्चागमन निम्त्याउन खोज्नेहरूसँग सरकार सचेत रहेको बताउनुभयो। उहाँले परिवर्तनका पक्षधरहरू संविधान कार्यान्वयनमा सधैँ अग्रसर हुनुपर्नेमा जोड़ दिनुभयो। शहरी विकास मन्त्री मेटमणी चौधरीले भौतिक तथा सामाजिक विकास सामूहिक सहकार्यबाट मात्र सम्भव हुने बताउनु भएको छ। बाराको रमौलीमा जितपुर सिमरा उपमहानगरपालिका क्षेत्रभित्रका 3 योजनाको शिलान्यास कार्यक्रममा उहाँले विवाद र फुटले कसैको पनि भलाई नहुने भएकाले विकासको विषयमा एक ढिक्का हुन अनुरोध गर्नुभयो। मन्त्री चौधरीले अनुमानित 35 करोड़ बजेट रहेको पथलैया वीरगंज व्यापारिक राजमार्गमा पर्ने गढ़ीमाई मन्दिरको चोकदेखि पूर्वतर्फ रमौली बस डिल्वा सानो मटीअरूवा चिनी मिल हुँदै मानव मत टी अरुवा भएर हुलाकी राजमार्ग जोड्ने सड़क खण्डको शिलान्यास गर्नुभएको छ। चाडपर्व नजिकिएसँगै वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई तीव्रता दिएको छ। विभागले खाद्य वस्तु तरकारी फलफूल मिनी मार्ट फार्मेसी माछा मासु सुर्तीजन्य एवं मदिरा डेरी प्रडक्ट तथा थान कपड़ा पसल कस्मेटिक तथा मिठाई पसलमा अनुगमन गरिरहेको छ। विभागका निर्देशक हरि पंगेनीले चाडबाड़ नजिकिँदै गर्दा उपभोग्य वस्तुको खरिद बिक्री बढ़ने अवस्थामा उपभोक्ता नठगिउन् भन्ने उद्देश्यले बजार अनुगमनलाई तीव्र पारिएको बताउनुभयो। बजार अनुगमनमा सरकारको उपस्थिति देखाउने र स्वच्छ बजार कायम गर्ने उद्देश्यले अनुगमन गरिरहेको उहाँले बताउनुभयो। विभागले 10 अनुगमन टोली बनाएर दैनिक बजार अनुगमन गरिरहेको छ। सरकारले चाडपर्वका बेला सवारी दुर्घटना रोकथाम तथा यातायातको सहज व्यवस्थापनका लागि टाइम कार्ड लागू गर्ने भएको छ। सवारी दुर्घटना रोकथाम तथा यातायातको सहज व्यवस्थापनका लागि आवश्यक निर्देशन समेत दिने गरी बनेको समितिको हिजोको बैठकले गन्तव्य स्थलमा छिटो पुग्ने वाहनामा तीव्र गतिमा सवारी चलाउने प्रवृत्ति निरुत्साहन गर्न टाइम कार्ड लागू गर्ने निर्णय गरेको हो। बैठकले चाडपर्वको समयमा सवारी साधनको छतमा बसी यात्रा गर्न र झुण्डिएर यात्रा गर्न नदिने तथा त्यसका लागि आवश्यकता अनुसार अनुगमन गर्ने निर्णय गरेको समितिका संयोजक गृह मन्त्रालयका प्रवक्ता फडिन्द्र मणि पोखरेलले जानकारी दिनुभयो। यस्तै बैठकले हरेक सार्वजनिक सवारी साधनमा प्राथमिक उपचार किट प्रहरी हटलाइन नम्बर लगायतका आवश्यक सूचना रहेको स्टिकर दुर्घटना भएमा संकेत गर्ने वस्तु राख्ने र सवारी साधन सेनिटाइज गर्ने व्यवस्था मिलाउने निर्णय गरेको प्रवक्ता पोखरेलले जानकारी दिनुभयो। सड़कका खाल्डाखुल्डी पूर्ण र अवस्था सुधार गर्न डिभिजन सड़क कार्यालय प्रदेश र स्थानीय तहसँग समेत समन्वय गरिने गृह मन्त्रालयले जनाएको छ। दशैं तिहार नजिकिएसँगै रोजगारीका लागि भारत गएका नेपालीहरू घर फर्किन थालेका छन्। नेपालगंज नाका भएर भारतबाट अहिले दैनिक झण्डै 5,000 नेपाली घर फर्किरहेको इलाका प्रहरी कार्यालय जमुनाहाले जनाएको छ। हरेक दिन घर फर्किने नेपालीको सीमामा भीड़ लाग्न थालेपछि स्वास्थ्य परीक्षणका लागि जमुनाहा सीमा नाकामा हेल्थ डेस्क राखिएको इलाका प्रहरी कार्यालय जमुनाहाका प्रमुख प्रहरी नायब निरीक्षक माधव रिजालले बताउनुभयो। बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाले दशैं दीपावली र छठ पर्वलाई लक्षित गरी विशेष सुरक्षा योजना सार्वजनिक गरेको छ। चाडपर्वको समयमा हुने आपराधिक गतिविधिलाई नियन्त्रणका लागि विशेष सुरक्षा योजना लागू गरिएको बागमती प्रदेश प्रमुख किरण बज्राचार्यले जानकारी दिनुभयो। बागमती प्रदेश अन्तर्गतका 10 जिल्लामा प्रभावकारी सुरक्षा व्यवस्थापनका लागि प्रदेश प्रवेश गर्ने सीमा नाकामा नियमित जाँचको व्यवस्था गर्नुका साथै बजार अनुगमनको व्यवस्था गरिएको उहाँले बताउनुभयो। नेपालमा हालसम्म डेंगू संक्रमणबाट मृत्यु हुनेको संख्या 29 पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल सातै प्रदेश अन्तर्गत 76 जिल्लामा डेंगू फैलिएको छ। त्यस्तै हालसम्म 22,988 जनालाई डेंगू संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार सबैभन्दा धेरै बागमती प्रदेशमा 17,731 जनालाई डेंगू संक्रमण भएको छ। त्यस्तै लुम्बिनी प्रदेशका 2,821 जना, सुदूरपश्चिम प्रदेशका 777, प्रदेश एक 591, गण्डकीका 515, मध्य प्रदेशका 323 र कर्णाली प्रदेशका 230 जनालाई डेंगू भएको मन्त्रालयले जनाएको छ। नेपालगंजको भेरी अस्पतालले कोविडका लागि छुट्याएको वार्डमा डेंगूका बिरामी राखिएको छ। डेंगूका बिरामी बढेपछि अस्पतालले कोविड वार्डमा पनि डेंगूको बिरामीलाई राखिएको अस्पतालले जनाएको छ। सरकारले पर्यटन क्षेत्रलाई चलायमान बनाउन नेपाल भ्रमण दशक मनाउने निर्णय गरेको छ। कोविड 19 महामारीले शिथिल बनेको मुलुकको पर्यटन पुनरुत्थान गर्दै यस क्षेत्रलाई चलायमान बनाउन नेपाल भ्रमण दशक मनाउने निर्णय भएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले जानकारी दिनुभयो। उहाँले शुक्रबार बसेको मन्त्री परिषदको बैठकले सन् 2023 देखि 2033 भ्रमण दशकको रूपमा मनाउने निर्णय गरेको जानकारी दिनुभयो। गृहमन्त्री बालकृष्ण खाँडले बुद्धको शिक्षा आत्मसात गर्नुपर्नेमा जोड़ दिनुभएको छ। भैरहवामा रहेको शान्ति बुद्ध गुम्बा छात्रावास भवनको हिजो उद्घाटन गर्नुहुँदै गृहमन्त्री खाँडले अहिले निर्वाचनमा उम्मेद्वार हुन नेताहरूमा प्रतिस्पर्धा भइरहेको र सबैलाई टिकट दिन नसकिने हुँदा बुद्धले झैं त्याग गर्न पनि आवश्यक रहेको चर्चा गर्नुभयो। सिन्धुपाल्चोकमा डेंगू संक्रमितको संख्या बढ़न थालेको छ। डेंगू नियन्त्रणका लागि जिल्लास्थित सरोकारवाला निकायहरूले डेंगू फैलाउने लामखुट्टे खोज र नष्ट गर अभियानका साथै सचेतना कार्यक्रमलाई तीव्र बनाएका छन्। सिन्धुपाल्चोकबाट संवाददाता देवराज सुवेदीको रिपोर्ट।
पछिल्लो समय कोरोना भाइरस संक्रमण दर घट्दो क्रममा रहे पनि डेंगी रोग महामारीको रूपमा फैलिरहेको छ। लामखुट्टेको टोकाईबाट सर्ने यो रोग नियन्त्रण तथा रोकथामको प्रयास थालिएको छ। नगरपालिकाले बजार क्षेत्रमा पानी जमेका स्थान, खाल्डाखुल्डी लगायत विभिन्न स्थानमा स्प्रे गर्नुको साथै खोज र नष्ट अभियान चलाइरहेको बताउनुहुन्छ मेलम्ची नगरपालिकाका जनस्वास्थ्य शाखा प्रमुख ज्ञानेन्द्र घोरासैनी।
नगरपालिकामा डेंगूको बारेमा सचेतना गर्ने, लामखुट्टेको बासस्थान खोज र त्यसलाई नष्ट गर भन्ने अभियानमा हिँडिरहेका छन्।
महिला आत्मनिर्भरता केन्द्र माङले मेलम्ची नगरपालिकाका स्वास्थ्य कर्मीलाई अभिमुखीकरण कार्यक्रम गरेको छ। माङ्की परियोजना संयोजक मनिषा हडा
स्वास्थ्य कर्मीहरूलाई अभिमुखीकरण कार्यक्रमदेखि लिएर यो सर्च एन्ड डिस्ट्रो होइन खोजेर नष्ट गर्ने कार्यक्रम शुद्धमा हामी आफै परिचालन भएर पनि सहयोग गरिरहेका छौँ र स्वास्थ्य कर्मीहरूलाई पनि डेंगू रोकथामको लागि अभिमुखीकरण कार्यक्रममा सहयोग गरेको छ।
हालसम्म सिन्धुपाल्चोकमा 28 जनामा संक्रमण पुष्टि भएको छ। जिल्ला स्वास्थ्य कार्यालयले स्थानीय तहसँग समन्वय गर्दै डेंगू रोकथाम तथा नियन्त्रणको लागि काम गरिरहेको बताउनुहुन्छ जिल्ला स्वास्थ्य सिन्धुपाल्चोकका प्रमुख अनुप अधिकारी।
डेंगू संक्रमणको दर चाहिँ बढ्दो क्रममा छ। डेंगू नियन्त्रणको लागि बहुआयामी कार्यक्रम एकैसाथ चलाउनु पर्ने हुन्छ। यसमा चाहिँ कम्युनिटी पार्टिसिपेसन, इन्टर सेक्टरल कोअर्डिनेसन, मिडिया मोबिलाइजेसन, डेंगू सार्ने लामखुट्टेको वासस्थान खोजी गर र नष्ट गर भन्ने कार्यक्रम चाहिँ अभियानको रूपमा हामीले सञ्चालन गरिरहेछौ।
लामखुट्टेले डेंगू रोगबाट संक्रमित भएको मानिसलाई टोकेर फेरि अर्को मानिसलाई टोक्दा यो रोग सर्ने गर्दछ। यसबाट बस्नको लागि पानी जम्न दिने, घर वरिपरि सरसफाई राख्ने, मच्छर धूप कीटनाशक विषादी छर्ने र राति सुद्धा झुलको प्रयोग गर्न स्वास्थ्य कार्यालयको सुझाव रहेको छ।
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सञ्चालन गरेको राष्ट्रपति महिला उत्थान कार्यक्रम गर्भवती तथा सुत्केरी महिलाको उद्धारमा प्रभावकारी देखिएको छ। यस कार्यक्रम मार्फत बाजुराका गर्भवती तथा सुत्केरी महिलाहरूले उपचार पहुँच प्राप्त गरी नयाँ जीवन पाउन थालेका छन्। बाजुराबाट संवाददाता राजेन्द्र विकको यो रिपोर्ट।
सरकारलाई धेरै धेरै धन्यवाद हिमाली गाउँपालिका वडा नम्बर 4 बोर्ता गाउँकी साउनी भण्डारी महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय मार्फत सञ्चालित राष्ट्रपति महिला उत्थान कार्यक्रम उहाँ जस्तै प्रसव पीडा खेप्नु परेका बाजुराका अधिकांश महिलाहरूका लागि प्रभावकारी बन्दै गएको छ। अत्यधिक रक्तस्रावसँगै पेटमा बच्चा सही अवस्थामा नभएपछि अस्पताल बाजुरामा समेत सुत्केरी गराउन नसकेर हेलिकप्टर मार्फत चुर्खेत उद्धार गरिएकी जगन्नाथ दुई आसबाडाकी जेनी राई यो कार्यक्रम लागू भएपछि बाजुरामा लामो प्रसव व्यथा लागेर सुत्केरी हुन नसकेका र गर्भवती तथा सुत्केरी हुँदा समस्या देखिएका 20 जना महिलाको निशुल्क हवाई उद्धार गरिएको छ। जिल्लामा सुविधा सम्पन्न अस्पताल नभएका कारण यो कार्यक्रमले दुर्गम गाउँका महिला र शिशुको ज्यान जोगाउने भएकाले कार्यक्रम फलदायी बन्दै गएको सरकारवालाहरूले बताउने गरेका छन्। सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र बहादुर विष्ट:
राष्ट्रपति महिला उत्थान कार्यक्रम बाजुरा जिल्लामा एकदमै प्रभावकारी भएको छ। यहाँ चाहिँ सुत्केरी जटिलताका बिरामीहरूको उपचार गर्नका लागि सुविधा सम्पन्न अस्पताल छैन, अहिलेसम्म एकदमै प्रभावकारी भएको देखिएको छ।
बाजुरामा सहज सड़क छैन, अस्पतालहरूमा पनि गुणस्तरीय सेवा छैन। असहज स्थिति भएका सुत्केरीलाई सुर्खेत, नेपालगंज र काठमाडौँ पुर्याउन पर्छ। पैसा खर्च गरेर हवाई उद्धार गर्न विपन्न नागरिकले सक्दैनन्। त्यसैले निशुल्क हवाई उद्धार कार्यक्रम पहाडी जिल्लाहरूका लागि वरदान साबित भएको जिल्ला अस्पताल बाजुरामा कार्यरत स्टाफ नर्स निशा रोकाया बताउनुहुन्छ।
तालिम प्राप्त स्वास्थ्य कर्मीको अभाव पनि एउटा मुख्य कारण रह्यो, अनि त्यस्तै औजार उपकरणहरू हरेक कुराहरूको समस्याले गर्दा चाहिँ समयमा नै गर्भवती महिलाले सुरक्षितसँग अब गर्भवती हुन् भनेर यो राष्ट्रपति उत्थान कार्यक्रमले चाहिँ एकदम सहयोग पुर्याएको छ।
निशुल्क हवाई उद्धार कार्यक्रम प्रभावकारी कार्यान्वयन हुन थालेपछि बाजुरा लगायत दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिला र नवजात शिशुले अकालमै ज्यान गुमाउने अवस्थाको अन्त्य हुने अपेक्षा गरिएको छ। राजेन्द्र बिक, रेडियो नेपाल, बाजुरा।
अब अन्तर्राष्ट्रिय समाचार। रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्धका क्रममा परमाणु क्षेप्यास्त्र प्रयोग गर्न सक्ने भन्ने भनाईलाई गम्भीरतापूर्वक लिनुपर्नेमा युरोपियन युनियनले जोड़ दिएको छ। ईयूका विदेश विभाग प्रमुख जोसेफ बोरेलले बीबीसीसँगको अन्तर्वार्तामा रूस युक्रेन युद्ध डरलाग्दो मोड़मा पुगेको भन्नुहुँदै रूसलाई गम्भीर रूपमा लिनुपर्ने बताउनुभयो। युक्रेनका विभिन्न क्षेत्रमा रूसी सेनापछि हट्नु परिरहेको बेला रूस चुप लागेर नबस्ने उहाँको भनाई छ। रूसले युक्रेनमाथि आक्रमण गरेको 7 महिना पुगेका बेला विश्लेषकहरूले रूसी सेनाले अपेक्षित जीत हात पार्न नसकेको र अब यो युद्ध अन्त्य हुनुपर्ने बताएका छन्। अब आर्थिक समाचार।
सरकारले चाडबाडको समयमा बढ़ी खपत हुने तथा माग अनुसारको दूध उत्पादन नभएकोले एक महिनाका लागि दूध आयात खुला गरेको छ। अर्थ मन्त्रालयको सहमतिमा कृषि मन्त्रालयले असोज 2 गतेदेखि लागू हुने गरी एक महिनाको अवधिका लागि 120,000 लिटर दूध आयात गर्न स्वीकृति प्रदान गरेको हो। दुई असोजको निर्णय अनुसार दैनिक 120,000 लिटरसम्म दूध आयात गर्न पाउने गरी अर्थ मन्त्रालयको सहमतिमा निर्णय गरिएको कृषि मन्त्रालयका प्रवक्ता प्रकाश कुमार सञ्जेलले जानकारी दिनुभयो। आयातित दूध मध्ये 40% दूध डीडीसीले आफ्नो उत्पादनका लागि प्रयोग गर्ने र अन्य 60% दूध निजी क्षेत्रका डेयरीहरू मार्फत बिक्री वितरण गरिने भएको छ। नेपालमा हाल दैनिक 70 लाख लिटर दूधको माग रहेकोमा उत्पादन भने दैनिक 67 लाख लिटर मात्र हुने गरेको कृषि मन्त्रालयले जनाएको छ। दैनिक रूपमा 3 लाख लिटर दूधको कमी हुनु तथा चाडबाडको समयमा उच्च खपत समेत हुने भएकोले दुग्धजन्य पदार्थमा मूल्य वृद्धि हुन नदिन र उपभोक्तालाई पनि माग अनुसार दुग्धजन्य पदार्थ उपलब्ध गराउन मन्त्रालयले दूधको आयात गर्ने निर्णय गरेको कृषि मन्त्रालयका प्रवक्ता सञ्जेलले स्पष्ट पार्नुभयो। दुग्ध उत्पादक सहकारीहरूको छाता संगठन केन्द्रीय दुग्ध उत्पादक सहकारी संघले दूध आयात गर्ने निर्णय तत्काल फिर्ता लिन र किसानको अवस्थाबारे गम्भीर हुन विज्ञप्ति मार्फत सरकारको ध्यान आकर्षण गराएको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले 2 महिनाको अवधिमा 175 पसल तथा व्यापारिक फर्मलाई जरिमाना सहित कार्यवाही गरेको छ। पछिल्लो एक सातामा मात्रै विभागले 272 फर्ममाथि अनुगमन गरेको जनाएको छ। गत साउनदेखि हालसम्म 844 फर्मको अनुगमन गरी 175 फर्मलाई कार्यवाही गरिएको विभागले उल्लेख गरेको छ। विभागको अनुगमन टोलीले बिहिबार उपभोक्तामाथि ठगी गरेको पाइएपछि ललितपुरको इमाडोल स्थित एक खाद्य वस्तु विक्रेतालाई 2,00,000 रूपियाँ जरिमाना गरेको छ। लगनखेल स्थित एक औषधि पसललाई विभागले 50,000 रूपियाँ जरिमाना गरेको छ। उपभोक्ता नठगिउन् भन्ने उद्देश्यले बजार अनुगमनलाई तीव्र पारिएको विभागका महानिर्देशक हरि पङ्गेनीले बताउनुभयो। विभागले हाल 10 अनुगमन टोली बनाएर दैनिक बजार अनुगमन गरिरहेको छ। नेपाल टेलिकमले नेपालीहरूको महान पर्वका अवसरमा विभिन्न डाटा र भोइस प्याक तथा रिचार्ज गर्दा बोनस सहितको 10 अफर उपलब्ध गराउने भएको छ। त्यस्ता अफरहरू 10 अवसरमा असोज 9 गतेदेखि 23 गतेसम्म उपलब्ध हुनेछन्। टेलिकमको अफरमा डाटा प्याक अन्तर्गत 294 रूपियाँमा 20 GB डाटा 10 दिनभित्र र 98 रूपियाँमा 6 GB डाटा 3 दिनभित्र प्रयोग गर्न सकिनेछ। त्यसै गरी 1 दिनका लागि अनलिमिटेड प्रयोग गर्न सकिने 1 MBPS को डाटा प्याक र अननेट अनलिमिटेड भोइस प्याक जम्मा 49 रूपियाँमा उपलब्ध हुने र अफर अन्तर्गतका प्याकहरू जुनसुकै समय प्रयोग गर्न सकिने नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिनुभयो।
4G LTE मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VOLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 20 800 MHz र VOLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचारमा पुनः स्वागत छ। अब खेल समाचार।
राष्ट्रिय खेलकुदको ट्रफी टूर प्रदेश नम्बर 1 विराटनगरमा शनिबार गरिएको छ। विराटनगर स्थित शहीद रंगशालामा प्रदेश नम्बर 1 मुख्यमन्त्री राजेन्द्र कुमार राईले ट्रफी प्रदर्शन गर्नुभएको थियो। राष्ट्रिय खेलकुदको 9 संस्करण गण्डकी प्रदेशमा असोज 28 गतेदेखि कार्तिक 3 गतेसम्म सञ्चालन हुनेछ। राष्ट्रिय खेलकुदको ट्रफी टूर पहिलो पटक गरिएको हो। ट्रफी प्रदर्शनी गर्दा ट्रफी टूर कार्यदलका संयोजक ओलम्पियन दीपक विष्ट तथा सदस्य नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाड़ी संघका अध्यक्ष दीपक श्रेष्ठ, राष्ट्रिय महिला भलिबल टीमकी कप्तान अरूणा शाही र अल्ट्रा धाविका मीराको उपस्थिति थियो। प्रदेश नम्बर 1 सामाजिक तथा खेलकुद मन्त्री राजन राईले 9 राष्ट्रिय खेलकुदमा पदक विजेता खेलाड़ीलाई विगतमा भन्दा पुरस्कार रकम बढ़ने जानकारी दिनुभयो। प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंसराज बाग्लेले 35 खेलमा 706 खेलाड़ी तथा प्रशिक्षक र व्यवस्थापक गरी 820 जनाको सहभागिता रहने जानकारी दिनुभयो। भदौ 28 गतेदेखि असोज 8 गतेसम्म भएको प्रदेश छनौटमा 4,152 खेलाड़ीको सहभागिता रहेको बाग्लेले जानकारी दिनुभयो। ट्रफीलाई असोज 9 गते सशस्त्र प्रहरी बल एपीएफको हलचोक स्थित मुख्यालय, असोज 11 गते कर्णाली प्रदेशको सुर्खेत र असोज 13 गते मध्य प्रदेशको राम जानकी मन्दिर पुर्याइनेछ। अन्तिममा ट्रफीलाई राष्ट्रिय खेलकुदको मुख्य आयोजना स्थल पोखरामा पुर्याइनेछ। यसअघि ट्रफीलाई सुदूरपश्चिमको धनगढ़ी, लुम्बिनी प्रदेशको बुटवल र बागमती प्रदेशको हेटौडा, नेपाली सेना र नेपाल प्रहरीको मुख्यालयमा प्रदर्शन गरिएको थियो। 9 राष्ट्रिय खेलकुदमा 7 प्रदेश, 3 विभाग र एनआरएनए गरी 11 टोलीका खेलाड़ीको सहभागिता रहनेछ। नेपालकी अस्मिता जुरेलीले अन्तर्राष्ट्रिय रेसलिङ प्रतियोगितामा शनिबार भारतीय पुरूष रेसलरलाई पराजित गरेकी छन्। नेपाल महिला रेसलिङ फाउण्डेशनद्वारा आयोजित प्रतियोगितामा जुरेलीले भारतका कपालीलाई सिंगल्स म्याचमा पराजित गरेको आयोजकीय अध्यक्ष भगवती खड्काले जानकारी दिनुभयो। विजयादशमी तथा तिहारको उपलक्ष्यमा ब्रिकुटी मण्डपमा भएको प्रतियोगिताको रोयल नम्बर म्याचमा नेपाली ब्रोले अमेरिकाका जेपी पुनलाई हराउनुभयो। सिंगल्स म्याचमै पाकिस्तानका कल्हा अलीले नेपालका कृष्ण मगर तथा भारतका अमित दलहाले नेपालका अभिराज सिंहलाई पछाउनुभयो। पाकिस्तानका शेर खान र नेपालका हिक्मत थपलिया बीचको खेल रद्द गरिएको थियो। एक दिने प्रतियोगितामा नेपालबाट 1 महिला सहित 5, अमेरिकाबाट 1 तथा भारत र पाकिस्तानबाट 2-2 गरी 10 रेसलर सहभागी थिए। वरिष्ठ मोटुरोग विशेषज्ञ डाक्टर भगवान कोइराला शनिबार काँडाघारीमा सम्पन्न 6 उज्जवल तारा दशैं रन फर गुड हेल्थ दौड़मा तेस्रो हुनुभएको छ। उज्जवल तारा स्कूल काँडाघारीले आयोजना गरेको 5 किलोमिटर दूरीको दौड़को उद्घाटनका विशिष्ट अतिथि र दौड़का प्रतिस्पर्धी समेत रहनुभएका डाक्टर कोइराला 55 वर्षमाथि पुरूषतर्फ तेस्रो हुनुभएको हो। ज्ञानकृष्ण श्रेष्ठ पहिलो र रुद्र नगरकोटी दोस्रो हुनुभयो। यस स्पर्धामा 27 खेलाड़ीको सहभागिता रहेको थियो। सोही समूहको महिलातर्फ मीना कुमारी मगर पहिलो, सावित्रा रायमाझी दोस्रो र कल्पना आचार्य तेस्रो हुनुभयो।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो रमेश टमाटा। अब मौसम सम्बन्धी जानकारी। आज देशको कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली भई गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जनसहित हल्का वर्षा हुने र सुदूरपश्चिम लुम्बिनी र कर्णाली प्रदेशका एक दुई स्थानमा अधिक वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 28.6 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 19.8 डिग्री सेल्सियस, वर्षा 3 मिलिमिटर, अहिले बिहानको सापेक्षिक आर्द्रता 94%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 27 देखि 29 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:54 भयो भने सूर्यास्त भरे साँझ 5:58 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सीट बाँडफाँड टुंगो लगाउन हिजो पनि शीर्ष नेताहरूसहित सत्ता गठबन्धन कार्यदलमा छलफल, आजदेखि प्रदेश निर्वाचन क्षेत्रका विषयमा छलफल हुने। स्वास्थ्य क्षेत्रको सुधार माग गर्दै अनसन बस्नुभएका डाक्टर गोविन्द केसी र सरकार बीच 10 बुँदे सहमति। देशभरका अस्पतालमा दरबन्दी अनुसार डाक्टर व्यवस्था गर्ने, चिकित्सा शिक्षालाई गैरनाफामूलक बनाउने लगायतका लागि सरकारले प्रक्रिया अघि बढ़ाउने। चाड़पर्व नजिकिएसँगै बढ़ने सवारी दुर्घटना न्यूनीकरण गर्न टाइम कार्ड लागू गर्ने सरकारको निर्णय। भारतमा रोजगारी गर्न गएकाहरू दशैं नजिकिएसँगै घर फर्कन थाले। र युक्रेन युद्धका क्रममा परमाणु क्षेप्यास्त्र प्रयोग गर्न सकिने रूसी राष्ट्रपतिको भनाईलाई गम्भीरतापूर्वक लिनुपर्नेमा युरोपेली संघको जोड। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।